الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وابتغوا إليه الوسيلة وجاهدوا في سبيله لعلكم تفلحون آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين سب سے پہلے تو میں معذرت خواہ ہوں کہ آپ کو کچھ دیر انتظار کرنا پڑا لیکن یہ انتظار بھی انشاءاللہ باعث اجر ہے کیونکہ اچانک میرے پاس ایک امریکی خاتون آئیں اور اسلام قبول کرنے کے لیے انہوں نے درخواست کی اور ان سے گفتگو میں اور ان کو کلمہ پڑھانے میں اور اس کا مفہوم سمجھانے میں تھوڑی سی دیر لگی. میں نے مناسب نہیں سمجھا کہ ان کو مغرب تک انتظار کراؤں کیونکہ اسلام لانا ایک بڑی عظیم نعمت ہے اور اس میں جب کسی شخص کے دل میں یہ داعیہ پیدا ہو تو اس میں ایک لمحے کی بھی تاخیر نہیں کرنی چاہیے. اور لوگوں میں جو یہ مشہور ہے کہ پہلے اس کو غسل کراؤ اور پھر اس کے بعد اسلام اس کو مسلمان کرو, یہ بات بھی صحیح نہیں ہے. غسل کرانا پہلے کوئی ضروری نہیں ہے, بلکہ جس وقت جس کے دل میں اسلام قبول کرنے کا داعیہ پیدا ہو تو اسے فوراً کر لینا چاہیے, غسل بعد میں کرے لیکن اسلام پہلے قبول. اس لیے کہ کسی انسان کی زندگی کے کسی پل کا بھروسہ نہیں, تو اس لیے میں نے مناسب سمجھا کہ پہلے میں یہ فریضہ ادا کر دوں پھر آپ سے بات کروں. اور الحمدللہ یہ دیکھ کر بھی مجھے خوشی ہوئی کہ بعض مرتبہ لوگ کسی دنیاوی مقصد کے لیے اسلام قبول کرتے ہیں, کہیں آپس میں شادی کی بات ہو گئی اس کی وجہ سے قبول کر لیا, بغیر سوچے سمجھے کر لیا. لیکن میں نے ان سے گفتگو کی تو مجھے اندازہ ہوا کہ الحمدللہ انہوں نے سوچ سمجھ کر اور پوری طرح ذہنی طور پر تیار ہو کر اسلام قبول کیا ہے. میں نے ان سے پوچھا کہ کیوں آپ نے عیسائی مذہب کو چھوڑا, تو انہوں نے مجھے جواب دیا کہ میں بہت سے سوالات میرے دل میں آتے تھے اور چرچ کے لوگوں سے میں پوچھتی تھی، کلیسا کے لوگوں سے پوچھتی تھی، لیکن اس کا مجھے خاطر خواہ جواب نہیں ملتا تھا. پھر انٹرنیٹ کے ذریعے کچھ مسلمانوں سے رابطہ ہوا اور اس کے بعد مجھے اسلام کی سچائی میرے اوپر الحمدللہ واضح ہوئی اور اس وجہ سے میں اسلام قبول کر رہی ہوں. تو یہ ایک بڑی مبارکباد کی بات ہے الحمدللہ. تو آپ کا انتظار جو تھا وہ بھی انشاءاللہ اس میں اس کا بھی حصہ لگے گا. اللہ تعالیٰ سے دعا ہے کہ میں نے ان سے یہ بھی کہا کہ اسلام قبول کرنے کے بعد آپ ہم سب سے زیادہ افضل ہیں، اس لیے کہ حدیث میں ہے کہ اسلام و یجب ما کان قبلہ، کہ اسلام جب کوئی شخص قبول کرتا ہے تو اللہ تعالیٰ اس کے پچھلے سارے گناہ بالکل دھو دیتے ہیں اور وہ ایسا ہو جاتا ہے جیسے کہ ماں کے پیٹ سے آج پیدا ہوا. تو میں نے ان سے کہا ہم سے تو پتا نہیں کتنے گناہ ہوئے ہوں گے، کیا ہوا ہو، لیکن اس لمحے میں آپ سارے گناہوں سے مکمل طور پر پاک ہیں. اور یہ سن کر وہ رونے لگی کہ اللہ تبارک و تعالیٰ نے ہم کو یہ نعمت عطا فرمائی. تو اللہ تعالیٰ سے دعا ہے کہ اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے ان کو ثابت قدم رکھے اور اسلام کی صحیح تعلیمات پر عمل کی توفیق بھی عطا فرمائے اور ہمیں اس بات کی توفیق دے کہ اس ایمان کی نعمت کی قدر کریں. اللہ تبارک و تعالیٰ اپنے رحمت سے اس کے تقاضوں پر عمل کرنے کی پوری توفیق ہم سب کو عطا فرمائے. یہ آیت جو میں نے ابھی پڑھی، رمضان سے پہلے کئی مہینے تک میں اس کے اوپر کچھ گزارشات پیش کرتا رہا ہوں، لیکن اس کا کچھ حصہ جو میں عرض کرنا چاہتا تھا وہ ابھی باقی ہے، اس لیے سوچا کہ میں اس کا پہلے تکمیل کر دوں پھر جو اللہ تعالیٰ دل میں ڈالے انشاءاللہ آئندہ اس کے اوپر بات ہوتی رہے گی. جیسا کہ وہ لوگ جو پچھلے بیانات میں شریک ہوتے رہے ہیں جانتے ہیں کہ اس آیت کریمہ میں اللہ تبارک و تعالی نے اول تو تقویٰ کا حکم دیا، یا ایو الذین آمنوا اتقوا اللہ، اے ایمان والو اللہ سے ڈرو، تقویٰ اختیار کرو. تقویٰ کیا ہوتا ہے اس کی بار بار تشریح کر چکا ہوں، اور اس تقویٰ کو اختیار کرنے کے لیے دو چیزیں اللہ تعالیٰ نے بیان فرمائی. ایک ابتغوا الیہ الوسیلہ، یعنی تقویٰ اگر حاصل کرنا چاہتے ہو تو اللہ تبارک و تعالیٰ تک پہنچنے کا اور اس کا قرب حاصل کرنے کے وسیلے تلاش کرو. وسیلہ کہتے ہیں ذریعے، کسی چیز کا کوئی ذریعہ ہوتا ہے وسیلہ ہوتا ہے، اس کو وسیلہ کہتے ہیں. تو اللہ تعالیٰ فرماتے ہیں کہ تقویٰ اگر حاصل کرنا چاہتے ہو تو اللہ تعالیٰ تک پہنچنے کا اور اس کا قرب حاصل کرنے کا وسیلہ تلاش کرو. اور جیسا کہ میں بار بار پیچھے عرض کر چکا ہوں، وسیلے سے مراد یہ ہے کہ نیک عمل کرو، نیکی کرو. کوئی چھوٹی سے چھوٹی نیکی بھی ہو، معمولی سے معمولی نیکی بھی ہو، وہ انسان کو اپنے خالق و مالک سے قریب کرتی ہے. جتنا جتنا آدمی نیکی کرتا جاتا ہے اتنا ہی اللہ تعالیٰ سے قریب ہوتا جاتا ہے، اللہ تبارک و تعالیٰ کا قرب اس کو حاصل ہوتا جاتا ہے. اور نیکی کسی محض جو ظاہری طور پر جو عبادتیں ہیں انہیں کی حد تک محدود نہیں ہے، بلکہ حدیث میں رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر اپنے کسی بھائی سے تم خندہ پیشانی سے ملو تو یہ بھی ایک نعمت ہے، یہ بھی ایک نیکی ہے. اس نیت سے کہ اللہ تبارک و تعالی نے اس کو نیکی قرار دیا اور اس کے اوپر ثواب رکھا، تو اس ثواب کی نیت سے میں یہ کام کر رہا ہوں. کسی مسلمان سے خندہ پیشانی کے ساتھ مل لینا، اس کو سلام کر لینا، اس سلام کا جواب دے دینا، اس کی خیریت معلوم کر لینا، یہ سب نیکیاں ہیں. اور जब आदमी इस नियत से करता है कि मैं अल्लाह ताला को राजी करूं, तो अल्लाह तबारक व ताला उसको अपना कुर्ब अता करता है। ज्यों ज्यों नेकी करता जाएगा उतना ही अल्लाह तबारक व ताला के करीब होता जाएगा। नफली इबादात के अंदर हदीस में, हदीस कुदसी में है कि जब बंदा नफली इबादतें करता है और अल्लाह तबारक व ताला की रजा के खातिर करता है, तो मेरे इतने करीब हो जाता है कि मैं उसकी आंख बन जाता हूं जिससे वो देखता है, मैं उसके कान बन जाता हूं जिससे वो सुनता है, मैं उसके हाथ बन जाता हूं जिससे वो हरकत करता है, इतना करीब हो जाता है। तो एक बात तो ये फरमाई तकवा हासिल करने के लिए कि नेकी करो, नेकी जो भी है वो तुम्हें अल्लाह ताला से करीब करने वाली है। मेरी एक किताब है आसान नेकियां के नाम से, उसमें मैंने वो नेकियां जमा की हैं कि जिनको करने में कोई मेहनत नहीं होती, कोई ज्यादा वक्त खर्च नहीं होता, कोई ज्यादा पैसा खर्च नहीं होता, लेकिन आदमी अल्लाह को राजी करने के लिए वो काम करता जाए तो वो नेकियां शुमार होती जाती हैं, नेकियों का जखीरा जमा होता चला जाता है, और जितना नेकियों का जखीरा होता है उतना ही बंदा अल्लाह ताला से करीब होता जाता है। वो बड़ी अल्हम्दुलिल्लाह ऐसी किताब है कि महज अल्लाह ताला की तौफीक है कि उसकी वजह से बहुत से लोगों को अल्हम्दुलिल्लाह फायदा पहुंचा, उनकी जिंदगियों में तब्दीली आई, उसके तर्जुमे भी मुख्तलिफ जबानों के अंदर हो चुके हैं। तो इब्तगू इलैही वसीला का माना यह है कि नेकियों का एहतमाम करो। रास्ते में कोई चीज पड़ी हुई है उसको हटा दिया ताकि किसी को तकलीफ ना पहुंचे, यह भी नेकी है, यह भी अल्लाह के कुर्ब का जरिया है। साथ रहते हैं और उसमें साथ रहने के अपने साथियों के लिए कोई सहूलत का काम कर दिया, सब इकट्ठे साथ रहते हैं तो ये ख्याल करके ताकि दूसरे लोगों को इससे तकलीफ ना हो, फायदा पहुंचे, कुछ सहूलत हो जाए, ये काम कर दिया, ये भी इबादत है, ये भी नेकी है। जितनी नेकियां करते जाओगे उतना ही अल्लाह तबारक व ताला का कुर्ब हासिल होता जाएगा। एक बात तो यह है, और इसकी तफसील पिछले बयानात में मैंने अल्हम्दुलिल्लाह बयान की, अल्लाह ताला जो बयान की है जबान से कहा है और आप हजरात ने सुना है, अल्लाह ताला सब हम सबको उस पर अमल की तौफीक अता फरमाए। अब जो जिस बात का थोड़ा मैं बयान करना चाहता हूं वो दूसरी बात है, वह है वजाहिदू फी सबीली। ये फरमाया कि एक तो नेकी ज्यादा से ज्यादा करो, दूसरे अल्लाह के रास्ते में मुजाहदा करो। मुजाहदे के माना है कोशिश, अल्लाह ताला के रास्ते में मेहनत उठाओ, कोशिश करो, मेहनत उठाओ। ये मेहनत उठाना ये होता है, इस बात मेहनत उठाने के माना ये है कि अपनी नफसानी ख्वाहिशात जो इंसान को गलत रास्ते पर ले जाना चाहती हैं उनका मुकाबला करके, उनके आगे डटकर मुकाबला करके मेहनत करो तो अल्लाह ताला तुम्हें फलाह अता फरमाएंगे, तकवा अता फरमाएंगे। होता यह है कि इंसान के साथ अल्लाह तबारक व तआला ने उसका नफ्स पैदा किया है, वह नफ्स वमा सवाहा फअल्हमहा फुजूरहा व तकवा, और यही सारा इम्तिहान है। फरिश्ते तो सारी जिंदगी उनकी इबादत ही में गुजरी, वो गुनाह करने पर कादिर ही नहीं, कुदरत नहीं दी गई उनको गुनाह करने की। वो कोई गुनाह करना भी चाहे तो नहीं कर सकते, उनको ना भूख लगती है, ना प्यास लगती है, ना कोई जिनसी ख्वाहिश पैदा होती है, ना कोई और ऐसी चीज की ख्वाहिश पैदा होती है जिसके नतीजे में इंसान गुनाह करने पर आमादा होता है। अल्लाह ताला ने वो मखलूक तो ऐसी पैदा की, वो मखलूक पैदा की है, और वो सारी जिंदगी जब तक अल्लाह तबारक व तआला चाहे उस वक्त तक वो इसी हालत में रहेंगे, ना उनको जन्नत ना उनको जहन्नम, ना उनको अदाब ना उनको सवाब। इंसान को जो अल्लाह ताला ने पैदा फरमाया वो इस तरह पैदा फरमाया कि उसके दिल में दोनों किस्म के जज्बात डाल दिए, यानी नेकी के जज्बात भी डाल दिए और बदी के बुराई के जज्बात भी डाल दिए। और ये कहां डाले? इंसान के नफ्स में। ये नफ्स जो है एक अजीब चीज है, ये एक लतीफ ताकत है जो अल्लाह तबारक व तआला ने इंसान के कल्ब के इर्द गिर्द पैदा किया। वो आंख से नजर नहीं आती, उसको छूकर कोई देखना चाहे तो छूकर भी पता नहीं चलता। वो एक नादीदा और लतीफ ताकत है जो इंसान के अंदर अल्लाह ताला ने पैदा फरमाई है, उसका नाम नफ्स है। ये नफ्स जो है इसी के अंदर ख्वाहिशात पैदा होती है। खाने को दिल चाह रहा है, ये ख्वाहिश कहां पैदा हुई? नफ्स में पैदा हुई। पीने को दिल चाह रहा है, ये कहां पैदा हुई? नफ्स में पैदा हुई। तो ख्वाहिशात इसमें जन्म लेती हैं, जज्बात इसमें परवान चढ़ते हैं, ख्यालात इसमें पैदा होते हैं। ये एक नफ्स है जो अल्लाह तबारक व तआला ने दिया है, उसमें अच्छी बातों का भी, अच्छी बातों की ख्वाहिश भी पैदा की और बुरी बातों की ख्वाहिश भी पैदा की। अब होता यह है कि अगर इंसान गफलत की जिंदगी गुजार रहा हो, अल्लाह ताला हम सबको उससे महफूज रखे, गफलत की जिंदगी, ऐसी गफलत की जिंदगी कि ना उसमें कभी अल्लाह मियां का ख्याल आता है, ना कभी मरने का ख्याल आता है, ना मरने के बाद दोबारा पैदा होने का ख्याल आता है, ना अल्लाह ताला के सामने जवाबदेह होने का ख्याल आता है, गफलत की जिंदगी में गुजर रहा है, तो ये नफ्स जो है ये इंसान को गुनाहों की ख्वाहिशात पैदा करता है और गुनाहों की तरफ ले जाता है, उसकी रग़बत पैदा करता है। ये कर लो, ये गुनाह कर लो, निगाह को यहां इस्तेमाल कर लो, जबान को यहां इस्तेमाल कर लो, फला गुनाह कर लो, ये सब ख्वाहिशात उसमें नफ्स के अंदर पैदा होती हैं। जबकि इंसान गफलत की जिंदगी गुजार रहा हो, अल्लाह के सामने पेश होने का दाइया उसके दिल में पैदा ना हो, बस माल की ख्वाहिश है, पैसा आना चाहिए, तो हलाल आ रहा है या हराम आ रहा है परवाही नहीं, रिश्वत लेकर आ रहा है, रिश्वत देकर आ रहा है परवाह नहीं, दिल चाहा कि मैं खराब किस्म के मनाजिर देख लूं, अल्लाह बचाए, और मैं अपनी आंख से नामहरमों को देखकर, और अब तो अल्लाह बचाए उरियां तस्वीरें देखकर मैं लज्जत लूं, ये नफ्स उस बात पर आमादा करता है इंसान को। तो जब ये आमादा कर रहा होता है गुनाहों पर, बस यही इम्तिहान का वक्त है कि इस वक्त में मशक्कत उठानी पड़ती है। मशक्कत क्या उठानी पड़ती है कि दिल तो मचल रहा है किसी गुनाह के लिए, लेकिन आदमी उस वक्त अपने आप को अल्लाह के सामने तसव्वुर करके उस गुनाह से अपने आप को बचा ले, यह है मशक्कत, मुजाहदा, वजाहिदू फी सबील। जन्नत इतनी आसान नहीं है, जन्नत में यह काम जरूर करना पड़ता है कि दिल की और नफ्स की जो ख्वाहिशात हैं उन ख्वाहिशात को कुचलना पड़ता है, उनको मारना पड़ता है, और उस मारने की मशक्कत सहनी पड़ती है। जब तक वो नफ्स गुनाहों पर आमादा कर रहा है उसको कहा जाता है नफ्स अम्मारा। हजरत यूसुफ अलैहिस्सलाम ने फरमाया ओमा उबर्रि नफ्सी इन नफ्स अम्मारा तुम बिस्सू, मैं अपने नफ्स को बरी नहीं समझता, नफ्स तो है ही ऐसी चीज जो इंसान को बुराई का हुक्म देती है। तो जब तक आदमी नफ्स के पीछे पड़ा रहेगा, जो दिल चाहेगा करेगा, जो दिल चाहेगा करेगा, जो जी में आएगा करेगा, जिसमें मजा आएगा वो काम करेगा, یہ دیکھے بغیر کہ حلال ہے یا حرام ہے، اللہ کو راضی کرے گا یا ناراض کرے گا، جنت میں لے جائے گا یا جہنم میں لے جائے گا، یہ دیکھے بغیر جب تک وہ نفس کے پیچھے پڑا رہتا ہے تو وہ نفس امارہ ہے جو بہت بری بلا ہے. اور نبی کریم صلی اللہ علیہ وسلم جن چیزوں سے پناہ مانگی، اللہم انی اعوذ بک من شر نفسی و شر شیطان و شرکی، اے اللہ میں آپ سے اپنے نفس کے شر سے آپ کی پناہ مانگتا ہوں اور شیطان کے شر سے پناہ مانگتا ہوں. دو دشمن ہیں انسان کی کہ تقوی کے، ایک نفس اور ایک شیطان، تو دونوں سے پناہ مانگی. دیکھو ہر چیز کی ملامت شیطان پر نہیں ہے، بھائی شیطان نے مجھ سے یہ کام کرا لیا، شیطان نے مجھ سے یہ کام کرا لیا. شیطان کی کیا طاقت ہے؟ قرآن تو کہتا ہے انہ قید الشیطان کان ضعیفا، شیطان کا جو کی جو مکاری ہے وہ بڑی کمزور ہے، اگر کوئی ڈٹ جائے اس کے آگے تو وہ کچھ بھی نہیں کر سکتا. اور آخرت میں بھی وہ جا کر کہے گا، قرآن شریف میں ہے، قرآن شریف فرماتے ہیں کہ آخرت میں جا کر وہ جب لوگ کہیں گے کہ جی ہمیں تو شیطان نے بہکا دیا، شیطان نے بہکا دیا، تو شیطان جواب دے گا کہ ما کان لی علیکم من سلطان، میری تم پر طاقت کیا کون سی اقتدار تھا، میں نے تمہیں کوئی مجبور کیا تھا کہ تم گناہ کرو؟ میں نے تو صرف اتنا کیا تھا کہ تمہیں دعوت دی تھی، الا دعوت کو فرسٹ کر تم نے میری بات مانی، میں نے اتنا ہی تو کہا تھا یہ گناہ کر لو، کوئی مجبور کیا تھا تمہیں زبردستی کہ ضرور کرو؟ میں نے تو تمہیں مجبور، میرے اندر طاقت ہی نہیں تھی. ماں کر لی علیکم من سلطان، میرے اوپر کوئی طاقت نہیں، میری کوئی طاقت نہیں تھی تمہارے اوپر زبردستی کرنے کی، میں نے تو صرف تم سے کہا تھا کہ یہ گناہ کر لو، تم نے کر لیا، تو اب مجھے ملامت نہ کرو. فلا تلومونی ولومو انفسکم، اب خود اپنے نفس کو ملامت کرو کہ تم نے میری بات مان لی تھی، میں نے کوئی مجبور نہیں کیا تھا تمہیں. وہاں جا کے وہ ہاتھ دستبردار ہو جائے گا کہ میں کسی کو مجبور کر نہیں سکتا. جب تو قرآن کہتا ہے کہ شیطان تمہیں مجبور نہیں کر سکتا، زیادہ سے زیادہ دعوت دے سکتا ہے، زیادہ سے زیادہ تمہیں لبھا سکتا ہے کہ یہ کام کرو مزہ آئے گا. بس اب تم جب اس کی بات مان لیتے ہو تو مانتا کون ہے؟ تو تمہارا نفس امارہ، یہ نفس جو گناہوں کا حکم دینے والا ہے وہ مانتا ہے بادشاہ کا، اور جو آگے ڈٹ جائے کہ نہیں ہزار کا ہے شیطان لیکن میں نہیں مانتا اس کی بات، تو وہ شیطان اس کے آگے بالکل ڈھیر ہو جاتا ہے. تو ان نفس الامارۃ بالسوء، یہ نفس ہے جو انسان کو برائیوں کی کا حکم دیتا ہے. لیکن جب اللہ تعالیٰ کے فضل و کرم سے، کسی نیک بندے کی صحبت سے، کچھ وعد و نصیحت سے جب بندہ نفس امارہ کو سمجھ لیتا ہے کہ یہ مجھے تباہی کے راستے پر لے جا رہا ہے، بربادی کے راستے پر لے جا رہا ہے، تو اب اس کے اندر ایک خود وہی نفس جو اس کو برائی کی طرف آمادہ کر رہا تھا، اس کے اندر ایک تبدیلی یہ پیدا ہوتی ہے کہ پہلے تو برائی کرتا تھا اور کان پر جو بھی نہیں رنگتی تھی. حدیث میں آتا ہے کہ جب اللہ بچائے انسان نفس امارہ کا غلام بن جاتا ہے تو اگر اس کو کبھی خیال آئے بھی کہ یہ گناہ کا کام ہے، اول تو خیال آتا نہیں، اگر آئے بھی تو اس طرح اڑا دیتا ہے اس کو جیسے ناک پر سے مکھی اڑا دی. اس کا دل میں اس کی کوئی وقت ہی نہیں رکھتا، اگر گناہ کا خیال آئے بھی کہ یہ کام گناہ ہے جو میں کر رہا ہوں. لیکن جب اللہ والوں کی صحبت سے، جب واعظ و نصیحت سے، قرآن و سنت کی تعلیمات سے قریب ہو کر جب بندہ آگے بڑھتا ہے تو اس وقت پہلی تبدیلی تو یہ پیدا ہوتی ہے کہ گناہ کو گناہ سمجھتا ہے اور اس کی وجہ سے شرمندہ بھی ہوتا ہے اور اپنے آپ کو ملامت بھی کرتا ہے کہ ہائے مجھ سے یہ غلطی ہو گئی، हाय मुझसे ये गुनाह हो गया, काश कि मैं ये ना करता। तो ये मरहला है कि जिसको कुरान करीम में ताबीर किया है नफ्से लवाम, ला उक्सिमु बियौमिल क़ियामति वला उक्सिमु बिन नफ्से लवाम, ये नफ्स लवामा हो जाए। लवामा के माने क्या है? मलामत करने वाला, वही नफ्स जो पहले कह रहा था गुनाह करो, वो गुनाह करने के बावजूद दिल में मलामत पैदा करता है कि हाय मुझसे ये हो गया, नदामत पैदा होती है। तो उसका नतीजा क्या होता है कि आदमी फिर इस्तग़फार की तरफ माइल होता है कि हाय मुझसे हो तो गया लेकिन ऐ अल्लाह मुझसे गलती हो गई, मैं बड़ा गुनहगार हूं, मैं इकरारी मुजरिम बनकर आपके सामने हाजिर हूं, ऐ अल्लाह अपने रहमत से मुझे माफ कर दे कि मैं मुझसे ये गुनाह हो गया, आइंदा के लिए तौबा करता हूं, आइंदा नहीं करूंगा। तो नफ्स लवामा जो है वो इंसान को नफ्स अम्मारा की गिरफ्त से रफ्ता रफ्ता छुड़ाता है, रफ्ता रफ्ता छुड़ाता है, इस तरह छुड़ाता है कि वो आदमी जो है उसके दिल में अब नदामतें पैदा हो रही हैं, पशिमान हो रहा है और आहें भर रहा है, अल्लाह के सामने बैठता है तो रो रो कर उससे मांगता है कि अल्लाह मुझसे गलती हो गई मुझे माफ कर दे, या अल्लाह मुझसे गलती हो गई मुझे माफ कर दे। इस्तग़फार करना, इस्तग़फार करने वाला समझ लो कि अल्हम्दुलिल्लाह नफ्स अम्मारा की सल्तनत से निकल आया, अब वो उसके दिल में मलामतें पैदा होनी शुरू हो गई हैं, अब उसके दिल में नदामतें पैदा होनी शुरू हो गई हैं, और जितना जितना नदामत करता जाएगा उतना ही अल्लाह तबारक व तआला के करीब होता जाएगा, जितना इस्तग़फार करता जाएगा उतना ही अल्लाह ताला के करीब होता जाएगा। इस्तग़फार और तौबा ऐसी चीज है जो बड़े से बड़े गुनाह को पानी से धो देती है। इस वास्ते नफ्स लवामा है तो ये बहुत गनीमत बात है। अगर गुनाह को गुनाह समझ रहा है, उस पर नादिम है, शर्मसार है, अल्लाह के सामने इस्तग़फार करता है, तो अल्हम्दुलिल्लाह समझो इंशाअल्लाह कदम बढ़ रहे हैं, आगे की तरफ बढ़ रहे हैं। ये नफ्स अब लगवामा हो चुका है, अल्लाह बचाए। बुरी बला यह है कि चोरी और सीना जोरी, कि आदमी गुनाह करे और उस गुनाह को सही समझे, कोई दूसरा अगर टोके भी तो कहेगी तुम दक्यानुसी बातें कर रहे हो, तुम पुरानी बातें कर रहे हो, अब तो जमाना बदल गया, अब हालात बदल गए, अब वो तुम मुझे तो हमें 1400 साल पहले के जमाने की तरफ ले जाना चाहते हो, बहसें करता है, यह है नफ्से अम्मारा। लेकिन कोई कहता भाई हां वाकईतन कोई किसी ने गुनाह की तरफ तवज्जो दिलाई, भाई वाकईतन है तो वही मैं मुबतला हो गया इस गुनाह के अंदर, लेकिन इकरार करता हूं कि यह गुनाह है, नदामत का इजहार करता हूं कि यह गुनाह है, अल्लाह से मांगता हूं कि अल्लाह मुझे मेरी मगफरत फरमा दे। तो अब यह नफ्से लवामा बन, नफ्से लवामा जो है पहले तो मलामत पैदा करता है, गुनाह तो हुआ मगर साथ ही दिल में मलामत भी हुई, पहले तो मलामत पैदा करता है। यह मलामत इंसान को मुजाहदे पर आमादा करती है। बात नफ्से लवामा सही माना में वो है कि जो इंसान को फिर आमादा करती है इस बात पर कि आइंदा ना करो, और वो उसके लिए मुशक्कत मुजाहदा करता है। मुशक्कत दिल तो चाह रहा है लेकिन आदमी अपने आप से कहता है कि देखो कितनी मर्तबा मुझसे ये गलती हुई है और मेरे दिल ने मुझे मलामत भी की है, मैं नादिम भी हुआ हूं, मैंने इस्तग़फार भी किया है लेकिन फिर भी मैं जा रहा हूं, आखिर कोई हद तो होगी इसकी, आखिर कोई इंतहा तो होगी। उस वक्त वो आदमी डरता है और ये मुजाहदा करता है कि नफ्स मेरा कुछ भी कहे, मुझे किसी लज्जत पर भी आमादा करे, लेकिन मैं अब अपने अल्लाह के सामने जवाब दे हूं, मैं मशक्कत उठाकर इस नफ्स से अम्मारा को शिकस्त दूंगा और मुजाहदा करके मेहनत करके मैं आगे बढ़ूंगा। तो जब ये मरहला आ जाता है तो जाहिदू फी सबीली, अल्लाह के रास्ते में जिहाद शुरू हो गया, अल्लाह के रास्ते में मुजाहदा शुरू हो गया और इंसान जो है वो इस पर डट गया, कुछ हो जाए मगर अल्लाह के साथ अल्लाह की नाफरमानी नहीं करूंगा, ये दिल में उसके दाइया पैदा होता है। तो नफ्स लवामा उसको ले जाता है गुनाह से बचने की तरफ, मुजाहदे की तरफ, जो मुजाहदा करेगा। जब ये मुजाहदा चलता रहता है तो शुरू में ऐसा होता है कि इंसान की अपने नफ्स और शैतान से कुश्ती होती है, मुकाबला होता है। और मुकाबले और कुश्ती में कभी इसने ढा दिया, कभी उसने ढा दिया, कभी ये गालिब आ गया और नफ्स अम्मारा को शिकस्त दे दी, नफ्स लवामा बन गया ना, तो अब कभी नफ्स अम्मारा को शिकस्त दे दी, अल्हम्दुलिल्लाह उस पर अल्लाह का शुक्र अदा करता है। कभी किसी वक्त मौका पाता है तो वो फिर दोबारा डस जाता है, दोबारा आकर नफ्स अम्मारा हमला कर देता है और ये चित हो जाता है। लेकिन चित होने के बावजूद उस पर सीना जोरी नहीं करता, दोबारा अल्लाह तबारक व तआला की बारगाह में हाजिर होता है, या अल्लाह मैंने इरादा तो किया था, मैंने एक मरतबा उसको शिकस्त भी दी थी, मैंने अपने आप को मुजाहदा करने पर आमादा भी किया था, लेकिन फिर मैं मुब्तला हो गया अपने नफ्स के, या अल्लाह मुझे माफ कर दे, या अल्लाह मुझे माफ कर दे। तो क्या होता है कि जब इस्तिग़फ़ार कसरत से करता रहता है बंदा, इस्तिग़फ़ार कसरत से करता रहता है और मुजाहदा करता रहता है और कोशिश करता रहता है, तो एक वक्त ऐसा आ जाता है और जरूर आ जाता है, जरूर आ जाता है कि अब ये नफ्स नफ्स से मुतमइन्ना बन जाता है, नफ्स मुतमइन्ना, या अय्यतुह नफ्स मुतमइन्ना इर्जिई इला रब्बिक राज़ियतन मर्ज़िया। नफ्स मुतमइन्ना बनने के क्या माना कि अब उसमें ख्वाहिशें ही अच्छी पैदा होती हैं, अब उसमें वो ख्वाहिशें जो पुरानी हुआ करती थी, गुनाहों की ख्वाहिश और मासियतों की ख्वाहिश, वो ख्वाहिशें दब जाती हैं, ये समझ लो फना नहीं होती, फना नहीं होती लेकिन धीमी पड़ जाती हैं, हल्की पड़ जाती हैं, और धीमी हल्की पड़ जाने के नतीजे में जो अच्छी ख्वाहिशात हैं वो उभर कर आती हैं और उसका नतीजा ये होता है कि आदमी बड़ा इत्मीनान की जिंदगी गुजारता है, अल्हम्दुलिल्लाह मैं अपने रब के आगे सुर्ख रूह हूं, हूंगा इंशाअल्लाह, ये नफ्स मुतमइन्ना। आखिर में जाकर नतीजा ये निकलता है, शुरू हुआ था नफ्स अम्मारा से और इंतहा हुई आकर नफ्स मुतमइन्ना पर। लेकिन किस तरह हुई, मुजाहदे से हुई, कोशिश करके हुई, हाथ का हाथ धर के बैठ जाए आदमी और ये चाहे कि मैं छलांग लगाकर नफ्स मुतमइन्ना पैदा कर लूं, ये नहीं हो सकता, इन मदारिज से गुजरना पड़ेगा, इन मदारिज से गुजरने के लिए मुजाहदा करना पड़ेगा, अपने आप को तैयार करना पड़ेगा, मशक्कतें उठानी पड़ेंगी, और उसमें अगर दिल टूटता है तो टूटे, आरज़ूएं बर्बाद होती हैं तो हों, तमन्नाएं पामाल होती हैं तो हुआ करें, लेकिन मैं अपने अल्लाह को राजी करने के लिए तैयार हूं। तो ये सारी सारे मदारिज हैं जिनसे इंसान गुजरता है तो उसको नफ्से मुतमइन्ना हासिल हो जाता है। और कुरान करीम कहता है कि जब नफ्स मुतमइन्ना हासिल हो जाता है और उस इंसान का इंतकाल होता है, जब उसको मौत आती है, तो ये कहा जाता है कि या अय्यतुह नफ्सुल मुतमइन्ना इर्जिई इला रब्बिकी राज़ियतन मर्ज़िया। ये आवाज आती है बाकायदा, ये ऐलान होता है कि ऐ नफ्से मुतमइन्ना अब अपने परवरदिगार की तरफ लौट जा, ऐसी तरह लौट जा कि राज़ियतन मर्ज़िया, तू अल्लाह से राजी और अल्लाह तुमसे राजी। फदखुली फी इबादी वदखुली जन्नती, अब मेरे बंदों में दाखिल हो जा, अब मेरी जन्नत में दाखिल हो जा। तो ये सारा कुछ जो होता है ना भाई, ये मुजाहदे से होता है। मुजाहदा क्या है कि नफ्स की ख्वाहिशात की खिलाफ वर्जी करे इंसान और अपने आप को रोके, गुनाह से रोके। जब गुनाह का तकाजा पैदा हो तो उससे चाहे कितना ही दिल मचल रहा हो लेकिन आदमी जबरदस्ती करके उससे अपने आप को रोके, और अगर कभी फिसल जाए तो फौरन अल्लाह तबारक व तआला की बारगाह में हाजिर होकर इस्तिग़फार करे, तौबा करे, गलती पर इसरार ना करे। कितना प्यार से अल्लाह ताला फरमाते हैं वल्लज़ीना इज़ा फ़अलू फ़ाहिशतन औ ज़लमू अन्फुसहुम ذکراللہ فاستغفروا لذنوبهم ومن یغفر الذنوب الا اللہ ولم یصروا علی ما فعلوا وهم یعلمون۔ کیا پیار سے فرما رہے ہیں اللہ تعالیٰ کہ جن سے کوئی بے حیائی کا کام ہو گیا یا انہوں نے اپنی جانوں پر ظلم کر لیا، جانوں پر ظلم کرنے کے معنی کوئی گناہ کا ارتکاب کر لیا، تو کیا ہوگا؟ فاحشتن او ظلموا انفسهم ذکر اللہ، اس وقت بھی وہ اللہ کا ذکر کر اللہ کو یاد کرتے ہیں، فاستغفروا لذنوبهم اپنے گناہوں کا کی معافی مانگتے ہیں، ومن یغفر الذنوب الا اللہ اللہ کے سوا کون ہے جو ان کے گناہوں کو معاف کرے، ولم یصروا علی ما فعلوا اور جو کچھ گناہ کر بیٹھے تھے اس کے اوپر اصرار نہیں کرتے جان بوجھ کر۔ تو ان کو اللہ تعالی نے تعریف کے پیرائے میں بیان فرمایا تھے لوگوں کہ جن سے گناہ سرزد ہو اور وہ استغفار کی طرف متوجہ ہوں، توبہ کی طرف متوجہ ہوں اور پھر اللہ تبارک و تعالیٰ کی بارگاہ میں حاضر ہو کر اپنی گناہوں کی معافی مانگے۔ جتنا جتنا اللہ کے سامنے بندہ نادم ہوگا، شرمسار ہوگا، اتنا ہی انشاءاللہ اس کو توفیق ہوگی، مجاہدے کی توفیق ہوگی، اور مجاہدے کی توفیق ہوگی تو انشاءاللہ نفس مطمئنہ کی طرف قدم بڑھتے جائیں گے۔ یہ جو ہے نا استغفار، اس کو معمولی بات نہ سمجھو، اور اپنے گناہوں پر حسرت اور ندامت اس کو معمولی بات نہ سمجھو، یہ جو ہے یہ انسان کو بالآخر انشاءاللہ نفس مطمئنہ تک پہنچائے گی، ضرور پہنچائے گی۔ ہمارے بزرگ تھے حضرت حضرت بابا نجم احسن صاحب رحمت اللہ علیہ، جو ہمارے کلیم صاحب ہیں ان کے گھر میں رہتے تھے اور انہوں نے انہی کی کاغوش میں پرورش پائی، تو اللہ تبارک و تعالیٰ نے ان کو حضرت حکیم الامت قدس اللہ تعالیٰ سرہ کی صحبت عطا فرمائی تھی اور ان کے خلیفہ بھی تھے۔ بظاہر تو جدید تعلیم یافتہ تھے، کوئی باقاعدہ درس نظامی پڑھے ہوئے نہیں تھے، لیکن اللہ تعالیٰ نے حضرت حکیم الامت کی صحبت نصیب فرمائی تو اللہ تعالیٰ نے ان کو خلافت بھی عطا فرمائی، شاعر بھی بہت اچھے تھے۔ ان کا ایک شعر مجھے بہت ہی یاد آتا ہے اور بڑا اچھا لگتا ہے، وہ فرماتے ہیں کہ دولتیں مل گئی ہے آہوں کی، دولتیں مل گئی ہے آہوں کی، ایسی تیسی میرے گناہوں کی۔ یعنی جب یہ آہوں کی دولت مل جائے کہ آدمی اللہ کے سامنے آہیں بھرے، یا اللہ میں مبتلا ہو گیا ہوں، آہیں بھرے، تو اس آہیں بھرنے کے نتیجے میں کیا ہوتا ہے کہ وہ گناہوں کی جو ظلمت ہے اس کو اللہ تعالیٰ رفتہ رفتہ کر کے دور کر دیں گے۔ تو دولتیں مل گئی ہیں آہوں کی، ایسی تیسی میرے گناہوں کی، یعنی اب گناہ جو ہے میرا کچھ بگاڑ نہیں سکتا کیونکہ مجھے استغفار کی دولت مل گئی، توبہ کی دولت مل گئی اللہ تبارک و تعالیٰ کے بارگاہ۔ تو اس کو معمولی نہ سمجھو، جب کبھی کوئی غلطی ہو جائے تو اس غلطی کو صحیح کرنے کے لیے کوئی تاویلیں نہ کرو، یہ نہ کہو کہ بھائی ہم تو ایسے ہی ماحول میں پیدا ہوئے ہیں، یہاں پر چاروں طرف گناہوں کی ظلمت پھیلی ہوئی ہے تو کیا کریں، ہم تو दुनिया जिस तरफ जा रही है, सारी दुनिया इस तरफ जा रही है, चलो मुझे मैं भी जा रहा हूं तो क्या है। अरे भाई सारी दुनिया जहन्नम की तरफ जा रही है तो तुम भी वो जहन्नम की तरफ चल पड़ो। ये जो बातें हैं इसके बजाय दिल में नदामत पैदा करके अल्लाह ताला की बारगाह में इस्तग़फार करते रहो। लेकिन ये सब कैसे होगा? ये होगा मुजाहदे, मशक्कत उठाने। दिल नहीं चाह रहा किसी काम को मगर कर जबरदस्ती करनी। दिल नहीं चाह रहा किसी गुनाह से बचने को मगर दिल को आमादा करना है कि गुनाह से बचे, ये जबरदस्ती करनी पड़ती है अपने नफ्स को। और ये जबरदस्ती सिर्फ दीन के साथ खास नहीं है, तुम दुनिया के मामलों में भी जबरदस्ती करो। जब किसी जगह किसी की मुलाजमत हो गई, उसको सुबह उठ के सवेरे जाना है, नींद आ रही है, आराम को दिल चाह रहा है, लेकिन क्या करेगा, मुलाजिम है, वक्त पे पहुंचना है, तो दिल तो चाह रहा है सो जाऊं, लेकिन वो उस दिल के चाहने की परवाह किए बगैर उठेगा और मेहनत उठाएगा और जाएगा, क्योंकि पता है कि मेरी रोजी इससे वाबस्ता है, अगर ये नहीं करूंगा तो मेरी मुलाजमत जाती रहेगी, मेरी रोजी खत्म हो जाएगी। तो यही मुजाहदा अल्लाह के लिए करो कि दिल चाह रहा है मगर मैंने अपने आप को जबरदस्ती करके रोका। देखो एक मिसाल देता हूं, आजकल के माहौल में सबसे बड़ा जो फितना है वो निगाह का फितना, आंखों का फितना। आज के दौर में दो चीजों के फितने बड़े जबरदस्त हैं, एक आंखों का और एक जबान का। ये फितने ऐसे हैं कि जो इंसान को जहन्नम की तरफ ले जाने वाले हैं, अल्लाह बताओ। तो अब निगाह ऐसी चीज है कि अल्लाह तबारक व तआला ने अता फरमाई है इस काम के लिए कि तुम उसके कायनात में फैले हुए कुदरत और हिकमत के नजारे करो, इसलिए दी है। लेकिन इस निगाह को गलत इस्तेमाल करने के नतीजे में बदनजरी हो रही है, और अल्लाह बचाए अब तो बदनजरी ऐसी चीज है कि पहले आदमी जो है उसके लिए बाकायदा उसको एहतमाम करना पड़ता था, अब हर हर घर हर एक आदमी की जेब में पड़ी हुई है। वो क्या है? ये स्मार्टफोन जिसको कहा जाता है कि वो जेबों में पड़ा हुआ है, अब जब चाहा तो खलवत हुई और खलवत के अंदर उसको इस्तेमाल करना शुरू कर दिया, अपनी निगाह को लज्जत लेने के लिए उसमें ऐसी ऐसी तस्वीरें देखनी शुरू कर दी, ऐसी फिल्में देखनी शुरू कर दी कि जो इंसान के नफ्स की लज्जत वाली है। अब ये कहो कि भाई जरा हौसला करो, हिम्मत करो, छोड़ो इसको, अब वो छूटती नहीं। लेकिन मैं कहता हूं कि फर्ज करो तुम खलवत के अंदर कोई बेहयाई का मंजर देख रहे हो और उसी वक्त तुम्हारा बाप आ जाए, तुम्हारा बेटा आ जाए, तुम्हारा उस्ताद आ जाए, क्या करोगे? उस वक्त भी कहोगे भाई ये आने के बाद भी मेरा दिल तो मचल रहा है, मैं रदे रदे नहीं होता उसको बंद करने पर, उस वक्त भी कहोगे? उस वक्त भी क्या करोगे? जबरदस्ती बंद कर दोगे फौरन। क्यों बंद कर दोगे? इसलिए कि बदनामी होगी, बुरा समझा जाएगा, इसलिए बंद कर दोगे। इसके माना ये हुए कि तुम जो कह रहे थे मैं कादिर नहीं हूं, कुदरत नहीं है मुझे इसे छोड़ने पर, तुम कह रहे थे कि मैं इसको छोड़ सकता ही नहीं, एक लम्हे में छोड़ दिया, बाप आ गया छोड़ दिया, बेटा आ गया छोड़ दिया, भाई आ गया छोड़ दिया, उस्ताद आ गया छोड़ दिया, यहां तक कि कोई अजनबी आ गया तो भी छोड़ दिया। कैसे छोड़ दिया भाई, जब तुम छोड़ सकते ही नहीं थे, कैसे छोड़ दिया? मालूम हुआ कि छोड़ सकते थे پوری قدرت تھی لیکن اللہ کا خیال نہیں تھا، اللہ تبارک و تعالیٰ کا ڈر نہیں تھا، اللہ تعالیٰ کا خوف نہیں تھا، اللہ تعالیٰ کے سامنے حاضری کی کا استحضار نہیں تھا، اس وجہ سے نہیں چھوڑ رہے تھے. جب ایک مخلوق کے دیکھنے کی وجہ سے جو کہ کچھ بھی نہیں بگاڑ سکتی تمہارا، اس وجہ سے چھوڑ دیا، تو جس کے ہاتھ میں نفع و ضرر کی کائنات ہے اس کو دیکھنے کی وجہ سے نہیں چھوڑ سکتے. یہ تصور پیدا کر کے جب تک کہ اپنے آپ پر زبردستی نہیں کرو گے اس وقت تک مجاہدہ نہیں ہوگا، تقوی حاصل نہیں ہوگا، تقوی حاصل نہیں ہوگا، فلاح حاصل نہیں ہوگا. یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ وجاہدوا فی سبیلہ لعلکم تفلحون. میں یاد کرتا ہوں کہ یہ دو بڑے بڑے عظیم گناہ ہیں آج کے دور میں، ایک آنکھوں کا اور ایک زبان کا، اس کو قابو میں رکھنے کی ضرورت ہے اور اس کے لیے اپنے آپ پر مشقت ڈالنے کی ضرورت ہے، مجاہدہ کرنے کی ضرورت ہے، زبردستی کرنے کی ضرورت ہے. جب تک یہ زبردستی نہیں کریں گے، مجاہدہ نہیں کریں گے، فلاح نہیں ہوگی. یا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ وجاہدوا فی سبیلہ لعلکم تفلحون. یہ مجاہدہ کرنا ہوگا بھائی، یہ تو کرنا ہی ہوگا، یا یہ مجاہدہ کر لو یا اللہ بچائے قبر کا عذاب دیکھ لو، یا اللہ بچائے جہنم کا عذاب دیکھ لو، دونوں میں سے کوئی ایک چیز اختیار کر لو. یا تو یہ مشقت کہ اپنے نفس کو مارو، یا یہ مشقت کہ اللہ کے سامنے جا کے جہنم کی آگ میں جلو، الحمد للہ. دونوں میں سے کوئی ایک چیز تو اختیار کرنی پڑے گی. تو راستہ یہی ہے کہ آدمی اپنے آپ پر مشقت اٹھائے، محنت اٹھائے، عزم کرے، اس پر ثابت قدم رہے اور اللہ سے مانگے بھی، یا اللہ میں بہت کمزور ہوں، اپنی رحمت سے مجھے اس گناہ سے بچا لی. یہ حاصل ہے اس مجاہدے کا بھائی، اور اس مجاہدے کے بغیر کامیابی نہیں ہو سکتی، اس کی مجاہدے کے بغیر اللہ تعالیٰ کا قرب حاصل نہیں ہو سکتا. اللہ تعالیٰ اپنے رحمت سے، اپنے فضل و کرم سے سب کو یہ مجاہدہ کرنے کی توفیق عطا فرمائے. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. يا أرحم الراحمين اپنے فضل و کرم کی رحمت سے ہمارے تمام گناہوں کو معاف فرما دے. یا اللہ ہمیں اپنے استغفار کرنے والے بندوں میں شامل فرما لے. یا اللہ ہمیں اپنے مجاہدہ کرنے والے بندوں میں شامل فرما لے. یا اللہ ہمارے نفس امارہ کو اپنی رحمت سے نفس لوامہ اور پھر نفس مطمئنہ بنا دے. یا اللہ اپنی رحمت سے، اپنے فضل و کرم سے ہمیں ہر طرح کے گناہوں سے بچنے کی توفیق عطا فرما. یا اللہ ہم بے ہمت ہیں، ہمت عطا فرما دے، بے حوصلہ ہیں، حوصلہ عطا فرما دے. یا اللہ نفس اور شیطان کا مقابلہ کرنے کی توفیق عطا فرما، نفس اور شیطان کی غلامی سے ہمیں یا اللہ نجات عطا فرما دے. یا اللہ اپنی اطاعت کو اپنی رضا کے خاطر کرنے کی توفیق عطا فرما، ہمیں اپنی رضا کامل کی زندگی عطا فرما. یا اللہ تمام حاضرین اور حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما. یا اللہ سب کی پریشانیوں کو دور فرما، سب کی مشکلات کو آسان فرما. اے اللہ جن جن لوگوں نے ہم سے دعاؤں کی فرمائش کی ہے، اے اللہ ان سب کی دلی مرادوں کو پورا فرما. یا اللہ اپنی رحمت سے پاکستان کی حفاظت فرما. یا اللہ ہمیں اپنے فضل و کرم سے، اپنے رحمت سے اچھی قیادت عطا فرما. یا اللہ جو بھی قیادت آئے یا اللہ اس کی اصلاح فرما دے، ہماری بھی اصلاح فرما دے، ہمارے زعما کی بھی اصلاح فرما دے. اللہم انا نسألوک من خیر ما سألک من عبدک و نبیک سیدنا محمد صلی اللہ علیہ وسلم، ونعوذ بک من شر ما استعاذک من عبدک و نبیک سیدنا محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين. امين برحمتك يا رب.